अतिथि देवो भव।
नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अतिथि देवो भवमा। म माया कणेल सुने जितिन्छ विजय एफएम 101.6 हरेक दिन प्रसारण भइरहेको कार्यक्रम अतिथि देवो भवमा। आजका अतिथि हुनुहुन्छ देवघाट क्षेत्र विकास समितिका सदस्य, गैंडाकट स्वाभिमान साकोसका उपाध्यक्ष पोषण राज सुवेदी, उहाँसँगको अन्तरङ्ग कुराकानी आजको अतिथि देवो भवमा। कार्यक्रम अतिथि देवो भवमा तपाईँलाई स्वागत छ सर।
धन्यवाद।
आराम हुनुहुन्छ?
आराम छु।
बाल्यकालतिर जान चाहन्छु म। अब कहाँ कहिले जन्मिनु भयो?
म 2018 साल वैशाख 27 गते बागलुङ जिल्लाको हाल गलकोट नगरपालिका वार्ड नम्बर 1 दुधिलाभाटी भन्ने ठाउँमा म जन्मेको हो। सामान्य प्राथमिक शिक्षा मैले सोही ठाउँबाट हासिल गरेँ र मेरो पिताजी एउटा संस्कृतको विद्वान भएको नाताले एउटा छोरोलाई संस्कृत अध्ययन गराउनुपर्छ भनेर मलाई स्वर्गद्वारी लगेर चाहिँ म 12-13 वर्षको उमेरदेखि 5 वर्ष जति मैले स्वर्गद्वारीमा संस्कृत व्याकरण वेद व्याकरण लगायत अध्ययन गरेँ। त्यहीँबाट मैले पूर्व मध्यमा एसएलसी सरहको परीक्षा दिएर म प्रथम श्रेणीमा चाहिँ उत्तीर्ण भएको थिएँ 2034 सालमा।
गुरुकुलमै बसेर अध्ययन गर्नुभयो?
स्वर्गद्वारी आश्रममै बसेर। त्यसपछि मैले दाङको बेलडुन्डीमा रहेको संस्कृत विश्वविद्यालयबाट मैले उत्तर मध्यमा केही अध्ययन मात्रै गरेँ तर त्यहाँ परीक्षा दिइनँ। त्यसपछि त्यति बेलाको एसएलसीको योग्यता भनेको ठुलो योग्यता, गाउँमा चाहिँ शिक्षकहरूलाईको अभाव, तछाड मछाड एसएलसी पास गरेको मान्छे पाए हुन्थ्यो भन्ने थियो। म तुरुन्तै मैले 35 सालदेखि शिक्षण पेसामा म संलग्न भएँ दुधिलाभाटीमै जन्मेकै ठाउँमा। त्यसपछि मैले प्राइभेट रूपमा गोरक्षनाथ संस्कृत विद्यापीठ, जुन सम्पूर्णानन्द विश्वविद्यालय अन्तर्गत पर्दछ, गोरक्षनाथ विद्यापीठ गोरखपुरबाट मैले उत्तर मध्यमा आइएस र बिएस र शास्त्रीको प्रथम वर्षको परीक्षा दिएर पढाइलाई समाप्त गरेँ। त्यसपछि त्यही विद्यालयमा अध्ययन गर्दा गर्दै फेरि मेरो आफ्नै वडामा पनि एउटा सानो विद्यालयको चाहिँ आवश्यकता महसुस गरेर मैले मेरो आफ्नो वडामा शिवालय प्रावि भन्ने नामाकरण गरेर एउटा विद्यालय स्थापना गरेँ। म त्यसको संस्थापक प्रधानाध्यापक भएर पुरानो विद्यालयबाट सरुवा भएर केही समय मैले त्यहाँ काम गरेँ। गलकोट नगरपालिका हाल वार्ड नम्बर 1 पर्छ, साबिक दुधिलाभाटी गाविस वार्ड नम्बर 8।
जुन शिक्षक भएर विद्यालय स्थापना गर्ने सोच चाहिँ कहाँबाट आयो तपाईँलाई?
मैले जुन विद्यालयमा पढाउँथेँ त्यो विद्यालयमा जान मेरो वार्डबाट अलिकता टाढा पर्थ्यो। साना बाबु नानीहरू जानलाई अलिक समस्या जस्तो भएको हुनाले होइन, त्यहाँ पनि जनसङ्ख्याको आधारले एउटा प्राविको आवश्यकता छ जस्तो महसुस भयो त्यहाँका भद्रबल आदमी अन्य समाजसेवी विशिष्ट व्यक्तिहरूको परामर्शमा। त्यसपछि त्यहाँको एउटा विद्यालय स्थापना गरियो। अहिलेसम्म विद्यालय 5 कक्षासम्म सञ्चालन भइरहेको अवस्था छ।
शिक्षक भएर काम गर्दा र आफैले विद्यालय सञ्चालन गर्दा चाहिँ कस्तो फरक हुँदो रहेछ?
सहयोगी हातहरू चाहिँ बढी नै थिए, त्यस्तो कुनै कठिनाई केही भएन। समस्या त भयो, अब विद्यालय स्वीकृत गराउन त्यति बेला एकदमै गाह्रो थियो। मन्त्रालयसम्म पुगेर कक्षा 1 चाहिँ स्वीकृत लिएर आएको त्यो बेलाको अवस्थामा पनि मैले 42 सालमा। अन्य सहयोगी हात भएको हुनाले खासै त्यस्तो कठिनाइ महसुस भएन। त्यो के हो र विद्यालय सञ्चालन गर्न विशेष गरेर शिक्षकलाई तलबकै आवश्यकता हो। विद्यार्थीलाई खाना लाउन दिन परेन, कापि कलम पनि सामान्यतया आफैहरूले ल्याउँथे। शिक्षकलाई तलब दिने कुरामा अब चन्दा सङ्कलन सहयोग, अब हाम्रो गाउँमा त्यति बेला इन्डियन लाउरे आर्मीमा काम गर्ने कार्यरत दाजुभाइहरू पनि हुनुहुन्थ्यो, उहाँले पनि प्रशस्त सहयोग गर्नुभयो। त्यसले गर्दा खासै ठुलो कठिनाइ चाहिँ केही भएन, सहजता नै महसुस भयो।
धेरै तपाईँ 10-12 वर्ष भइसकेपछि अब हुन्छ नि जति पढ्ने उमेर हुन्छ त्यसपछि त घरभन्दा बाहिरै बसेर पढ्नुभयो धेरै समय
बाहिर बसेर।
त्यो घरमा बसेर पढ्दाको अनुभव र बाहिर दुवैको अनुभव तपाईँसँग छ, त दुवैलाई कसरी लिनुहुन्छ?
अब घरमा अब आफ्नो बुवा आमाले बिहान खाना दिने, खाजा भोकला खाजा बनाउने के नि हुन्थ्यो भने अब एक्लै बस्दा कहिले खाजा खान मिल्ने, कहिले खाना बनाउन अल्छी लाग्दा नखान पनि सकिने, त्यस्तो भयो। तैपनि अब स्वर्गद्वारी म बढी बसेको 5 वर्ष हो, त्यहाँ व्यवस्थापन राम्रो थियो, त्यस्तो कठिनाई चाहिँ कहिले पनि महसुस भएन बाहिर बस्दा पनि।
अन्य साथीहरूले त धेरै साथीहरूले नै संस्कृत पढ्नुहुन्थ्यो कि तपाईँले मात्रै संस्कृत पढ्नुभयो त्यो समयमा?
होइन, त्यो स्वर्गद्वारी भन्ने ठाउँमा त संस्कृत बाहेक अरू त पढाइ नै हुन्न,
गाउँघरतिर
मात्रै अरू कोही छैन।
किन तपाईँ मात्रै संस्कृततिर अलिकति मोह बढ्यो त?
मेरो बुवाको कारणले, बुवा संस्कृत गाउँको पण्डित हुनुहुन्थ्यो। होइन, मेरो संस्कार चाहिँ एउटा छोरालाई अब दिनुपर्छ र यसलाई संस्कृत पढाउनु पर्छ भनेर, मेरो दाजु चाहिँ इङ्ग्लिस पढ्नुभएको थियो, उहाँले जमाना आइए पास गरेर पनि शिक्षण पेसामा हुनुहुन्थ्यो, एउटा छोरालाई चाहिँ संस्कृत पढाउनु पर्छ भन्ने बुवाको एउटा इच्छा अनुसार चाहिँ मैले संस्कृत अध्ययन गरेको।
तपाईँको इच्छा थियो कि थिएन त्यति बेला?
त्यति बेला अब 12-13 वर्षको उमेरमा अभिभावकहरूको चाहिँ कुरा मान्ने चलन पनि हुन्थ्यो, बुवाले भनेको कुरा अस्वीकार गरिएन।
कसरी अध्ययन गर्नुहुन्थ्यो, श्लोकहरू भन्नुहुन्थ्यो कि के याद छ?
पहिला त अब त्यहाँ त्यो स्वर्गद्वारी भन्ने ठाउँमा चाहिँ व्रतबन्ध नगरेको जन्मै नलागेको मान्छेले पढ्नै पाउँदैन, सम्भवतः अहिलेसम्म पनि त्यो व्यवस्था होला। मेरो व्रतबन्ध पनि भएको थिएन, हुँ गएर व्रतबन्ध गरेर मैले सुरुमा वेदको अध्ययन सुरु गरेको थिएँ, पछि वेद अध्ययन गर्दा गर्दै व्याकरणतिर लाग्यो, व्याकरणपछि अनि एउटा परीक्षा दिने सिलसिला पनि जानुपर्छ भन्ने मान्यताले त्यहाँ संस्कृत माविको सुरुवात भयो। त्यो संस्कृत मावि स्वर्गद्वारीको संस्कृत माविबाट पहिलो एसएलसी दिएँ, 10 थियौँ, 10 म एउटा हो।
तपाईँ पहिलो नै हुनुभयो त्यहाँबाट
एसएलसी दिएँ, फर्स्ट डिभिजन पास गरेको, नेपालीमा त मेरो 80% 80 नम्बर आएको 100 नेपाली विषयमा। यता कता अङ्ग्रेजीको जमाना, अहिले कम्प्युटर ल्यापटपदेखि हरेक किसिमको चाहिँ यो प्रविधिमा अलिकति आफूलाई चाहिँ सबै कुरा चाहिँ ज्ञान गर्ने सम्भावना अलिक कम भएको छ, प्रयासरत छु म, प्रयासरत छु, तैपनि सबै कुरामा पोख्ता हुन सकेको अवस्था छैन, त्यसले गर्दा अङ्ग्रेजी पढाइ नपढ्नुको थोरै चाहिँ कमजोरी हो कि भन्ने चाहिँ मलाई लाग्छ।
त्यो जुन अहिलेको समयमा अलिकति संस्कृतलाई चाहिँ त्यति धेरै इम्पोर्टेन्ट नदिने, जति पहिला दिइन्थ्यो त्यति इम्पोर्टेन्ट छैन, संस्कृतलाई महत्त्व दिनुपर्ने आवश्यकता देख्नुहुन्छ कि देख्नुहुन्न अहिलेको समयमा?
एकदमै देख्छु, एकदमै देख्छु। अब संस्कृतको महत्त्व चाहिँ धेरै छ, मानम अहिले पनि तपाईँले यहाँ धेरै मान्छेहरूसँग अतिथि देवो भव कार्यक्रममा बोलाउनु भयो होला, सबैका भाषा बोली चाली शिष्टताका कुरा हजुरले सुन्नुभयो होला। संस्कृत पढेको मान्छेको जिब्रै बेलग अलग हुन्छ, एकदमै चाहिँ भाषाप्रति पनि शुद्धता त्यत्तिकै राम्रो हुन्छ, बोली वचन पनि स्पष्ट चाहिँ भएको मैले महसुस गर्छु अरू संस्कृत पढेका साथीहरूले, त्यसो गर्दाखेरि म आफू संस्कृत पढेर मलाई कुनै पछुतो छैन र यो संस्कृतको जगेर्ना नेपालमा जहिले पनि हुनुपर्छ भन्ने मान्यतामा छु म।
यो धेरै हुन्छ नि, धेरै व्यक्तिहरूले, धार्मिक व्यक्तिहरूले चाहिँ संस्कृत शिक्षाले चाहिँ नैतिक शिक्षालाई जोड दिन्छ, त्यही भएर पनि आजको आवश्यकता चाहिँ संस्कृत शिक्षा हो भन्नुहुन्छ, कतिको सहमत हुनुहुन्छ तपाईँ?
एकदमै सहमत छु।
नैतिक शिक्षाको जुन खडेरी पर्यो भन्ने चाहिँ अहिलेको वास्तविकता हो,
नैतिक शिक्षाको जगै संस्कृत शिक्षा हो, संस्कृत शिक्षाको प्रारम्भ जहाँबाट सुरु हुन्छ त्यहाँ नैतिक शिक्षा स्वतः चाहिँ प्रवेश गरेको अवस्था रहन्छ जस्तो लाग्छ मलाई।
कहिले आउनुभयो कैडाकोटमा, गलकोटबाट?
म 2048 सालमा चाहिँ बसोबासको सुरुवात गरेको थिएँ, तथापि मेरो बसाइ थाई रूपमा 2050 सालदेखि गैँडाकोट वार्ड नम्बर 1 बसाइ छ मेरो।
को को हुनुहुन्छ परिवारमा अहिले?
मेरो घरमा अहिले म छु, मेरो श्रीमती छन्, मेरो त 2 छोरा एउटा छोरी।
गलकोटदेखि गैँडाकोटसम्म आउनुभयो, त्यो यात्रालाई चाहिँ कसरी लिनुहुन्छ समग्रमा?
अहिले चाहिँ म आफूलाई भाग्यमानी ठान्छु, सम्भवतः गलकोटमा मेरो नानी बाबुले यति पढ्ने थिएनन् होला, त्यहाँको एउटा गाउँले पारा बोर्डिङ स्कुल थिएन, म तत्कालै आउँदा मेरो शिक्षण पेसा सामान्य भए तापनि बच्चा बच्चीलाई राम्रो पढाउनुपर्छ भनेर मैले यहाँ आउँदा बित्तिकै मैले 3 बच्चाहरूलाई बोर्डिङमा भर्ना गरेँ, जागिर पनि मैले तत्कालै यता बसाइसकेपछि सरुवा गर्नेतिर नलागिकन जागिर मैले 50 छोडेर मैले यहाँ बिजनेस व्यापारतिर मैले हात हालेँ, त्यसरी गर्दा पनि म बसाइसरेर गैँडाकोटमा प्रवेश गरेकोमा कुनै पछुतो छैन, खुसी नै छु।
बिजनेस व्यापार गरेँ भन्नुभयो, त्यति बेला बिजनेस व्यापार के को गर्नुभयो, सुरुवात गर्दा चाहिँ कतिको गाह्रो भएको थियो?
सुरुवात सबभन्दा सुरुमा मैले चाहिँ अनुभव बिना अनुभवको पेसा गरेँ, मैले साइकल चलाउन पनि म जान्दिन थिएँ, त्यस्तै मेरो गाउँतिरकै एकजना साथीले नारायणगढमा साइकल पसल गर्नुभयो रहेछ, म पनि भर्खर आएको, अब जागिर सुरुवात गराउँदा नि त्यो बेलाको तलब भनेको जम्मा 2000 थियो प्राविधिक स्तरको, मेरो प्राविधिक दरबन्दीमा म थाहै थिएँ, अब त्यो 2000 यहाँ पारिवारिक खर्च पर्छ, चलाउन गाह्रो हुन्छ, यहाँ बिजनेस व्यापार गर्नुपर्छ भन्ने किसिमको यहाँका साथीहरूको सल्लाह आयो। अनि मैले चाहिँ झन् 8 वर्ष जति नारायणगढमा साइकल पसल गरेँ। त्यो चरणमा कहिले गाडी किन्ने, घडा किन्ने, यस्ता किन्ने, यस्तो यस्तो पनि गरेँ। केही समय म काठमाडौँतिर गएर पनि मैले होटल पनि सञ्चालन गरेँ 2-2.5 वर्ष। र विशेष गरेर मैले 60 सालदेखि म जग्गाको काम, जग्गा व्यवसायमा आबद्ध छु र जग्गा किनबेचको काम गर्छु अहिले पनि। मेरो नानी बाबुहरूलाई पठन पाठन र आफू सामान्यतया हिँडडुल गर्ने खर्चभन्दा बढी पैसाको आवश्यकता हो जस्तो मलाई लाग्दैन। किन भन्दा यहाँ धेरै अरबपति खरबपतिहरूले पनि खासै पैसा पनि लगेर कसैले जाने होइन, यो बाँचन्जेल हिँडडुल र आफ्नो पारिवारिक खर्च पर्छ। बिरामी हुँदा औषधि उपचार गर्न कसैसँग हात नथाप्नु नै त्यही नै ठुलो कुरा हो मैले ठान्दछु।
राजनीतिमा कतिको सक्रिय हुनुहुन्छ?
सक्रिय छु।
के रहेछ राजनीति?
राजनीति त अब यो सबैलाई आवश्यकता अपरिहार्य विषय हो। राजनीति त जो कोही पनि अब राजनीतिसँग सम्बन्ध कुनै न कुनै रूपले चाहिँ गाँसिएको हुन्छ। म साबिक नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र समर्थित मान्छे हो। सुरुको त मेरो राजनीति राष्ट्रिय जनमोर्चा बाट म राजनीति जीवनमा प्रवेश गरेको। राष्ट्रिय जनमोर्चाका अध्यक्ष कमरेड चित्रबहादुरबाट मैले 36 सालमा सदस्यता लिएको थिएँ। त्यसपछि यहाँ आइसकेपछि यो पठन विगत यो नानी बाबुहरूले पठन पाठन प्रक्रिया र केही बिजनेस व्यापारमा गर्दासम्म त्यति सक्रिय थिइनँ। 64 सालको संविधान सभा पछि म माओवादी केन्द्रमा आबद्ध छु र म माओवादी केन्द्रको नगर कमिटीको सचिव र नगर कमिटीको कोषाध्यक्ष भएर काम गरेको अवस्था छ। अहिले नेकपा संयुक्त भएको छ। यसमा भने म जिल्ला सम्मेलन आयोजक समितिमा पनि परेको थिएँ नेकपा माओवादी केन्द्रबाट। यी सबै विघटन भएको अवस्था छ र नगर संयन्त्र बनेको छ अहिले। त्यो संयन्त्रभित्र म छैन, तथापि नगर कमिटी बन्ने अवस्थामा कार्यकारीभित्र म पर्छु।
अब चाहिँ अबको जीवनमा चाहिँ कसरी व्यतीत गर्ने लक्ष्य छ तपाईँको?
अहिले अब पैसा कमाउने बिजनेस व्यापार भन्दा पनि एउटा सामाजिक क्षेत्रमा काम गरेर अब सामाजिक क्षेत्रैमा आफ्नो चाहिँ जीवनलाई समर्पित गर्ने योजनामा छु।
यो सामाजिक कामहरू गरिरहँदा चाहिँ अलिकति समय म्यानेज गर्न चाहिँ अलिकति गाह्रो हुन्छ। घर परिवारलाई पनि समय त्यति दिन नसकिने, बाहिर चाहिँ जति बेला पनि जानुपर्ने, बिहान बेलुका नभनिकन हिँड्नुपर्ने हुन्छ। वास्तवमा सामाजिक काम गरिरहँदा आफूलाई कतिको सन्तुष्ट पाउनुहुन्छ?
म एकदम सन्तुष्ट छु। होइन, अब सामाजिक काममा कुनै आफूलाई संलग्न नगराएको अवस्थामा समय बिताउन पनि गाह्रो हुने अवस्था छ यहाँ। अब बिहान उठेदेखि बेलुकासम्म अब कुनै न कुनै कहीँ न कहीँ एउटा मिटिङ, केही बैठक, कहीँ केही न केही पर्छ, त्यसमा गयो, समय सजिलै जान्छ। घरमा पनि त्यस्तो बोझिलो केही छैन, बच्चाबच्ची कोही छैनन्, एउटा श्रीमती हो, सामान्यतया घरको काम त हुन्छ नै। तथापि अब घरमा बल्झेर ठुलो चाहिँ परिवार, खाना पकाउन, भाँडा मान्न, कपडा धुन, दुनियाँ दिवान, त्यस्तो चाहिँ अप्ठ्यारो केही छैन, छोटो परिवार छ, त्यसले गर्दा नि श्रीमतीलाई ठुलो बोझ केही छैन। तथापि कुरा त आइरहेको छ, अब घरको काम केही नगर्ने, खालि डुलिराख्ने भन्ने कुरा त जोखिममा आउने स्वाभाविक कुरा हो। तर पनि म चाहिँ आफूले समय व्यतीत गर्ने अन्य विकल्प नभए जस्तो भएर पनि होला, अन्य ठाउँ केही छैन मैले समय व्यतीत गर्ने, त्यसरी गर्दा म सामाजिक काममा संलग्न भएकोमा म आफूलाई एकदमै खुसी मान्छु र जसले बोलाए पनि जहाँ समयअनुसार म ठ्याक्कै त्यहाँ पुगेर त्यहाँ सहभागी हुने गरेकी छु।
आजका अतिथि हुनुहुन्थ्यो देवघाट क्षेत्र विकास समितिका सदस्य, कैडाकट स्वाभिमान साखोसका उपाध्यक्ष पोषण राज सुवेदी। अर्को अङ्कमा अर्का अतिथिका साथमा उपस्थित हुनेछौँ। प्रविधिका साथी गगन गिरीलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।